आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मा।
प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। अनि तपाईँहरूका यो प्रिय मनपर्दो कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु कि तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ अनि प्रभुमा आनन्द गरिरहनु भएको छ, आफ्नो जीवनको आनन्द उठाइरहनु भएको छ। यही नै प्रभुसँग मेरो प्रार्थना र शुभकामना छ। उहाँले सधैँ तपाईँको जीवनलाई आनन्द खुसीमा राखुन्, तपाईँको हृदय आफ्नो शान्तिले भरिदिन्। अमित्र, अब हामी वचन अध्ययनमा प्रवेश गरौँ। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौँ। हे जीवित अनि सामर्थ्य परमेश्वर बुबा, त तपाईँ मात्र हाम्रो शान्ति आनन्द हुनुहुन्छ, जसले हाम्रो हृदयलाई आफ्नो शान्ति र आफ्नो हर्ष आनन्दले भरिदिनुहुन्छ। संसारको कुनै पनि कुराले त्यो गर्न सक्दैन। त्यसकारण प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ जस्तो महान प्रभु, सत्य प्रभु, जीवित प्रभु आज हामीसँग छ, अनि तपाईँ हाम्रो जीवनको हरेक पलमा हुनुहुन्छ। हामीलाई सम्हाल्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ, आफ्नो मार्गदर्शन दिनुहुन्छ। धन्यवाद छ प्रभु। आजको यो वचन अध्ययनलाई तपाईँको हातमा राख्छु। आफ्नो वचनबाट हामी हरेकसँग बातचित गर्नुहोस्। हामीलाई तपाईँको वचनको रहस्य सिकाइदिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको सामर्थ्य हातमा राख्न चाहन्छु। सबैलाई नाम नाम गरेर आशिष दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले दानियल 7 अध्याय पद 1-4 पदबाट वचन अध्ययन गरिरहेका थियौं, जहाँ हामीले दानियलको दर्शनको देख्यौं। चारैतिरबाट बतास आयो, त्यो एक प्रकारको भयानक आँधी तुफान थियो, र त्यस बतासले महासमुद्रलाई हल्लायो, अनि यहाँ उल्लेखित महासमुद्र निश्चय नै भूमध्य सागर हो, अनि बतासले मत प्रचार, सार्वजनिक विचार, खलबल, हलचलताको दर्शाउँछ, अनि समुद्रले मती 13:47 पद, प्रकाश 13:1 पद, यसैया 57:20 पद, प्रकाश 17:1-15 पद अनुसार झुण्ड, भीड, अन्य जातिका विभिन्न भाषाभाषीको दर्शाउँछ। त्यसकारण समुद्र पूरा विश्वभरिका अन्य जातिहरूको यो एकट्ठा एकीकरण हो। हामीले यसको बारेमा अघिल्लो दिनमा विवरणसहित देखिसकेका छौं। जब चारैतिर बाटोको बतासले महासमुद्रलाई हलायो, त्यहाँ समुद्रबाट 4 जन्तुहरू निस्के, अनि हामीले अघिल्लो दिनमा देखिसकेका छौं कि पहिलो जन्तु थियो चिलको पखेटा भएको सिंह, अनि यसले चाहिँ दानियल 2 अध्यायमा उल्लेखित मूर्तिको सुनको शिर वा बाबेल साम्राज्यको बताउँछ, जो पहिलो महान विश्व शक्ति थियो। दानियल 2 अध्यायमा त्यस मूर्तिको सुनको शिरद्वारा बाबेल साम्राज्यको बाह्य महिमा, वैभव र शान र तेजस्वीको देखाइएको छ भने, यहाँ दानियल 7 अध्यायमा त्यस चिलको पखेटा भएको सिंहद्वारा बाबेल साम्राज्यको आन्तरिक क्रूरता, हिंसकताको देखाउँछ, अनि निश्चय नै बाबेलको निम्ति यो सत्य छ। अनि त्यो सिंहको चिलको पखेटाले चाहिँ त्यसको चाँडै नै शीघ्र आफ्नो सैनिक लिएर बढ्ने शक्तिको दर्शाउँछ, अनि यो बिल्कुल बाबेलको निम्ति सत्य थियो। जससँग चाँडै नै शीघ्र आफ्नो सैनिक लिएर बढ्न सक्ने शक्ति छ वा शक्ति हुन्छ, त्यो महाशक्ति बन्दछ, अनि यसरी बाबेल विश्वको पहिलो महाशक्ति बने थियो। अनि मित्र, आज हामी दानियल 7 अध्याय 5-8 पदबाट वचन देख्नेछौ, अनि आज हामी बाँकी 3 जन्तुहरूको बारेमा देख्नेछौ। दानियल 7 अध्याय 5 पदमा भनिएको छ, औ अर्को एउटा भालु जस्तै दोस्रो जन्तु मैले देखे, अनि यो एक खुट्टाको बलमा उठेको थियो। त्यसको मुखमा दाँतहरूका बीचमा 3 करङ थिए। त्यसलाई यो आज्ञा दियो, उठ, मासुखा र पेट भर। यहाँ समुद्रबाट निस्कने दोस्रो जन्तु भालु थियो। यसले मादी फारस राज्यको दर्शाउँछ, जस्तो कि दानियल 2 अध्यायमा उल्लेखित मूर्तिको चाँदीको हातले पनि मादी फारस राज्यको दर्शाउँछ। जबकि भालु एक खुट्टाको बलले उठ्न खोजेकोले गर्दा हामी यो देख्न सक्छौ कि त्यो निश्चय नै दुवै हातले सहजै काम गर्ने थियो। पहिलो, त्यसले मादीको देब्रे मजबुत हातको प्रहार गरेर बाबेलमाथि विजय पायो। त्यसपछि त्यसले फारसीहरूको दाहिने हातले प्रहार गर्यो, जुनले मिश्रलाई र ती विश्वका बाँकी राष्ट्रहरूलाई कब्जामा लियो जुन बाबेलद्वारा शासन गरिएका थिए। अनि पद पाँचको दोस्रो खण्डमा भनिएको छ, त्यसको मुखमा तीन करङहरू थिए। यी तीन करङहरू तीन राज्यहरू हुन् जुनले यो साम्राज्यको निर्माण गरेको थियो, बाबेल, लिडिया र मिश्र। यस भालुमा कुनै पखेटाहरू छैन, तर यो भनिएको छ, उठ मासु खा र पेट भर। मादी फारसीका सेनाहरू विशाल समूहमा र संख्यामा अगाडि बढ्थे। तिनीहरूले आफैसँग आफ्ना परिवारहरू पनि लिएर जान्थे र तिनीहरूले आफ्नो बाटोमा पाउने जुन सुकै कुरा पनि लिएर खान्थे। सार्जसले करिब 3,00,000 पुरुषहरू र 300 जहाजहरू लिएर ग्रीसको विरुद्ध थर्मो पिलाईमा युद्ध गर्न आएथे, तर पराजित गरिए। उसका पानी जहाजहरू समुद्री आँधी तुफानहरूद्वारा नष्ट गरिए, किनभने परमेश्वर यस विशेष समयमा पूर्वले पश्चिमलाई नियन्त्रण गरेको चाहनु भएन। छ पदमा हामी पढ्छौं, त्यसपछि मैले हेर्दा पिठ्यूमा पंक्षीका चारवटा फकेटा भएको पंख भएको चितुवा जस्तै अर्को जन्तु देखे। त्यस जन्तुका चारवटा टाउका थिए, त्यसलाई सर्वाधिकार दिइयो। मित्र, चितुवाले अलेक्जेन्डर महानको ग्रीस म्यासिडोनिया साम्राज्यको प्रतिनिधित्व गर्दछ। चार पखेटाले आफ्ना सैनिकहरूलाई चाँडै तत्कालै वा बडो वेगसहित शीघ्र चलाउने, बढाउने र 81 अकस्मात प्रहार गर्ने अलेक्जेन्डरको योग्यताको क्षमताको दर्शाउँछ। शीघ्रताको, वेगको, गतिको दृष्टिकोणमा अलेक्जेन्डर महानका सेनाहरू नबुकदनेस्सरको सेनाहरूको तुलनामा अधिक मजबुत थिए। शक्तिशाली राष्ट्रहरू जुनले विश्व अधिपत्यको शासनको प्राप्त गरेथे, नियन्त्रण गरेथे, तिनीहरूले अति नै चाँडै शीघ्र गतिको साथ अघि बढ्ने र शत्रुमाथि आय लाग्ने योग्यताको र सिपको क्षमताको विकास गरेको छन्। अनि आज शीत युद्धमा हामी मिसाइल, नवीनतम तकनिकीहरूको देखिरहेका छौं। अनि त्यस चितुवाको चार टौकाले चाहिँ अलेक्जेन्डरको चार विभाजित राज्यहरूको बताउँदछ, जुन उसको कम उमेरको करिब 30 वर्षको उमेरमा मृत्युपछि उसका चार सेनापतिहरूद्वारा अलेक्जेन्डर महानको साम्राज्यलाई चार भागमा बाँडे। मित्र, बाबेल मद्यपानको कारण पतन भएथ्यो, त्यही नै अलेक्जेन्डरको निम्ति सत्य छ। तिनीहरू दुवै उही तरिकामा र एउटै कुराद्वारा पतन भयो। यो भनिन्दछ कि धेरै मद्यपानको सेवनको कारण उसको अल्प आयुमा, कसको, अलेक्जेन्डर महानको, उसको छोटो आयुमा निधन भयो। अलेक्जेन्डरको मृत्यु पछि उसका चार सेनापतिहरूले उसको साम्राज्यको चार खण्डमा विभाजन गरे, बाँडे, जुन साम्राज्यको अलेक्जेन्डरले निर्माण गरेथे, किनभने तिनीहरू प्रत्येकले जान्दथे कि तिनीहरू सम्पूर्ण साम्राज्यलाई नियन्त्रण गर्न सक्दैनथे। क्यासेन्डर सेनापतिले म्यासेडोनिया लिए र लिसिमाकस सेनापतिले एसिया माइनर लिए। सेलियकुसले सिरिया लिए, जुनबाट दानियल 8 अनुसार सानो सिंह आएथ्यो जो एन्टिकस एपिफेनेस थिए, जसले यरुसलेममा स्थित मन्दिरको अति नै बर्बादी र नाश गरेथे। र अन्तिममा चौथो सेनापति टोलेमीले निश्चय नै मिश्रलाई लिए र पछिबाट उसको त्यस लाइन वा वंशमा क्लियोपट्रा आएथ्यो। शास्त्रले हामीलाई ग्रीक म्यासिडोनिया राज्यको ऐतिहासिक रेकर्ड दिँदैन। यो कालक्रमिक रूपमा पुरानो नियम र नयाँ नियम बीचमा पर्दछ, अनि यस अवधिलाई नयाँ नियम र पुरानो नियमको बीचको समय अवधि भनिन्दछ। तर यसै समय अवधिमा पलिस्तिनमा रहेका बाँकी बचेका भक्त ईश्वरीय जनहरूले सिरिया र मिश्रको हातबाट अति नै कठोर दुःख कष्ट र सतावट भोगेथे। सात पदमा भनिएको छ, त्यसपछि मेरो रातिको दर्शनमा एक डरलाग्दो भयंकर र अत्यन्त बलियो चौथो जन्तु मैले देखे। त्यसका फलामका ठूला ठूला दाँत र पितलका नङ्ग्राहरू थिए। त्यसले चपाउँथ्यो र निल्थ्यो र बाँकी रहेका सबैलाई चाहिँ आफ्नो खुट्टाले कुल्चन्थ्यो। दसवटा सिंह भएकोले गर्दा पहिले निस्केका सबै जन्तुहरूभन्दा त्यो बेग्लै थियो। यो विलक्षणको जन्तु जुनको दस सिंहहरू छ, यसले रोमी साम्राज्यको दर्शाउँछ, जस्तो कि नबुकदनेस्वरको मूर्तिको सपनामा खुट्टाले रोमी साम्राज्यको दर्शाउँछ। हामी यसको विवरण सहित सात अध्याय दानियल सात अध्याय 19-28 पदमा अर्थ दिइएको देख्नेछौ। हामी त्यही नै अर्थ खुलाएको पाउन चाहन्छौ जुन परमेश्वरको आत्माले हामीलाई दिनुभएको छ, अनि त्यसले हामीलाई कुनै अनुमान वा अन्दाज गरी राख्नुपर्ने कामबाट छुटकारा दिनेछ, मुक्त गर्नेछ। मित्र, अन्य सबै तीन जन्तुहरूको बारेमा भन्दा धेरै अधिक यो चौथो जन्तुको बारेमा ध्यानको दिइएको छ। यो खण्ड हामी सबैको निम्ति अति नै महत्वपूर्ण छ, किनभने हामी त्यो चौथो जन्तुको समयमा रहिरहेका छौँ। त्यो समय जब दस औँलाहरू र दस सिंहहरू तिनी आफै स्वयं प्रकट भइरहेका छन्। यो चौथो जन्तु बिल्कुलै अन्य जन्तुहरूबाट अलग छ र उसलाई छुट्टै अलग दर्शन दिइएको छ। अन्य सबै पशुहरूका जन्तुहरूका आज जंगलहरूमा र चिडियाघरहरूमा प्रतिरूपहरू छन्। हामी सबैले सिंह देखेका छौँ, भालु देखेका छौँ, चितुवा देखेका छौँ, तर हामीले कहिले पनि यो चौथो जन्तु जस्तो समुद्रमा, भूमिमा वा आकाशमा, हावामा देखेका छैनौँ। यो वास्तवमा असामान्य पशु वा जन्तु हो। तपाईँले रातमा यस प्रकारको जन्तुको बारेमा सपना देख्नु भएपछि मलाई लाग्दैन कि निन्द्रा लगाउने पिल वा ट्याब्लेट गोलीले त्यति काम गर्नेछ। म सोच्दछु कि तपाईँ तत्पश्चात पूरा रात भरि जागा रहनुहुनेछ। यस पशु वा जन्तुलाई डरलाग्दो भयंकर र अत्यन्त बलियो जन्तुको रूपमा यहाँ वर्णन गरिएको छ। यो जन्तुले रोमी साम्राज्यको प्रतिनिधित्व गर्दछ। रोमी साम्राज्य त्यसको मजबुत शक्तिद्वारा चरित्र चित्रण गरिएको छ। यो अति नै भयानक र डरलाग्दो थियो, जस्तो कि अघिका अन्य जन्तुहरू थिएनन्। त्यसका फलामका ठूला ठूला दाँतहरू थिए र यसले मूर्तिको दर्शनको फलामका खुट्टाहरूसँग पहिचान गर्दछ, जुन रोमी साम्राज्य थियो। रोमको फलामको एडी यो संसारको गर्दनमा करिब 1000 वर्षसम्म परेको थियो। रोमी साम्राज्यको बारेमा धेरै कुरा भनिएको छ, अरू त के, आज पनि यसले इतिहासकारहरूलाई चकित गर्दछ। गिबनले यसको बारेमा भनेथे, रोमीहरूको साम्राज्य विश्वलाई भरेथ्यो र जब त्यो साम्राज्य एक व्यक्तिको हातहरूमा खस्यो, विश्व त्यसको शत्रुको लागि सुरक्षित र भीषण कैद वा जेलखान बन्यो। विरोध र सामना गर्न घातक थियो र भागी जान उड्नलाई असम्भव थियो। अर्को लेखक डाक्टर रोबर्ट डी कलवर्ड ले यो कथन बनाएथे, 2000 वर्ष अघि रोमले विश्वलाई एकता दिएथ्यो, जुन राष्ट्रको संगठन लीग अफ नेसन्स र संयुक्त राष्ट्र संघहरू युनाइटेड अर्गनाइजेसनले हाम्रा दिनमा हाम्रा समयमा दिनलाई खोजी गरिरहेका छ। रोमी साम्राज्य आपसी आप पतन भयो। यो युरोपको धेरै राष्ट्रहरूमा जीवित छ र रहिरहेको छ। कसैले पनि रोममाथि आक्रमण गरी विजय गरेनन् र पतन गरेन, तर विभिन्न राष्ट्रहरूमा विघटन भएर पतन भइगयो। यो असामान्य जन्तुसँग 10 सिंहहरू थियो, जुन मूर्तिको 10 औँला सहितको पैतालाको अनुरूप हो। यहाँ मुख्य जोड यो साम्राज्यको सुरुवात माथि होइन, तर अन्तिम समयमाथि जोड छ, अर्थात 10 सिंहहरूको अवधिमाथि जोड छ। यो चौथो जन्तुको दर्शन हाम्रो निम्ति अति नै महत्वपूर्ण बनाइएको छ, किनभने यसको पूरा हुन अझै बाँकी छ। निश्चय नै हामी अन्त्यको दिनतिर रहेका छौं। 3 जन्तुहरूका दर्शन पूरा भइसकेको छ, जुनको अर्थ हो यो अगमबाडीको 3/4 पहिले नै अक्षरस रूपमा पूरा भइसकेको छ, अनि यो अन्तिमको चाहिँ पूर्ण रूपमा पूरा हुन बाँकी छ, अर्थात् सिंहहरूको समय भविष्यमा पूरा हुनेछ। चौथो रामको राज्य पहिले नै प्रकट भइसकेको छ, यद्यपि यो आपसी आप टुटेर लोप भए पनि यो फेरि 10 राज्यहरूमा पुनः एकसाथमा एकट्ठामा ल्याइनेछ, एकत्रित गरिनेछ। यसलाई एकट्ठामा एकसाथमा त्यस व्यक्तिद्वारा ल्याइनेछ जसलाई परमेश्वरको वचनले ख्रिस्ट विरोधी भन्दछ। 8 पदमा भनिएको छ, मैले ती सिंहहरूलाई ध्यानसित हेर्दा हेर्दै तिनीहरूका बीचमा अर्को एउटा सिंह उम्रियो, त्यो सानो थियो, त्यसले गर्दा पहिलेका 3 सिंह जरै समेत उखेलिए। यस सिंहमा मानिसको जस्तै आँखा र ठूला ठूला कुरा गर्ने मुख थियो। अहिले हाम्रो ध्यान 10 सिंहहरूतिर निर्दिष्ट गरिएको छ। यो कुराको ध्यान दिनुहोस्, तिनीहरूले 5 राज्यको प्रतिनिधित्व गर्दैनन्, तिनीहरू 4 जन्तुको शिरबाट बढ्दछन् र 4 जन्तुको अन्तिम विकास हो, प्रगति हो। पहिलो मूर्तिको दर्शनको औँलाहरूमा त्यहाँ फलाम र माटा छन्। फलाम अझै त्यहाँ छ, रोम अझै त्यहाँ छ, तर माटो कमसल कमजोर दुर्बलता पनि त्यहाँ छ। म सोच्दछु फलामले एक मानिसको निरङ्कुश शासनको बताउँछ र माटोले भीड वा प्रजातन्त्रको प्रतिनिधित्व गर्दछ। निश्चय नै हामी आज प्रजातन्त्रमा त्यस किसिमको कमजोरिताको देख्छौ, दुर्बलताको देख्छौ। परमेश्वरको आदर्शको सरकार प्रजातन्त्र होइन, यो वास्तविक खास अनन्य शासक पद हो। अनि हामी देख्छौ जब येशु ख्रिस्ट यो पृथ्वीमा शासन गर्नुहुन्छ, उहाँ कसैलाई सोध्नुहुने छैन कि तपाईँ के चाहनुहुन्छ, उहाँले नै हरेक चुनावका कामहरू गर्नुहुनेछ, हरेक निर्णयका कामहरू गर्नुहुनेछ, र यो पृथ्वी त्यस तरिकामा चल्नेछ जस्तो कि उहाँ यसलाई चलाएको चाहनुहुन्छ। त्यही नै कारण यो नै उत्तम हुनेछ यदि तपाईँ र म उहाँको सामने शिर झुकाउन सिके, नत्र उहाँको राज्य शासन मुनि आफैलाई अति नै असजिलो भएको पाउँदछौ। मित्र, रोम त्यसको आन्तरिक भ्रष्टता र मतवालीपनको कारण आपसे आप खत्म भयो, पतन भयो। यी सबै 4 साम्राज्यहरू मतवालीपन मद्यपानको कारण विनाश भयो, अनि आज हाम्रो मुलुक मात्र होइन पूरा दुनियाँमा सबभन्दा ठूलो समस्या मद्यपान हो, जाँडक्सी हो। मित्र, यसले व्यक्ति विशेष, परिवार, समाज, मुलुकलाई हरेक क्षेत्रमा स्वास्थ्य, आर्थिक, आत्मिक, सामाजिक, मानसिक क्षेत्रमा बर्बाद गरेको छ, गर्दछ, अनि त्यसले गर्नेछ। कुरा जेसुकै होस्, रोम फेरि एकपल्ट एकसाथमा एकट्ठामा हुन गइरहेको छ, अनि यो चाखलाग्दो कुरा हो कि मानिसहरू कुनै एक त्यस्तो व्यक्तिको खोजी वा हेरिरहेका छन् जसले यो गर्न योग्य छन् वा योग्य हुन्छ। अनि यस पदमा उल्लेखित अर्को सानो सिंह सम्पूर्ण परिस्थितिको कुञ्जी वा चाबी हो, त्यसले 10 सिंहहरूमध्ये 3 सिंहहरूको उखेलिदिन्छ र आफैलाई तिनीहरू सबैमाथि खडा गरे। म जान्दिनँ कि ती 10 राज्यहरू को हुन् तर तिनीहरू रोमी साम्राज्यको विश्लेषणबाट आउँदछन्। अनि हामी देख्छौ यो सिंहमा आँखाहरू थिए, यसले मानव बौद्धिकता, प्रतिभा र कल्पना शक्तिको दर्शाउँछ। त्यस सिंहमा ठूला ठूला कुरा गर्ने मुख थिए, यसले यो मानिसको ईश्वर निन्दाको बताउँछ। प्रभु आफ्नो वचन अध्ययनमा धेरै धेरै आशिष दियो।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
वचनहरूले तिमीले भनेका वचनहरूले जीवन मेरो चोखो भयो, जीवन मेरो चोखो भयो। रहे थे कुइरोहरूमा गन्तव्य त्यो कहाँ होला, खोजिरहे थे कुइरोहरूमा गन्तव्य त्यो कहाँ होला। अब हेर्छु बादलतिर, अब हेर्छु बादलतिर, तिमी आउने कुन हो बेला। तिमीले दिएका पाचाहरूले, तिमीले दिएका पाचाहरूले मन यो साह्रै रमायो, मन यो साह्रै रमायो। तिमीले चोटहरूले, तिमीले सहेका चोटहरूले, चोट मेरो निको भयो, चोट मेरो निको भयो।